नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै नवीन लुइटेलको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
आज देशभर बाढी पहिरोका कारण 5 जनाको मृत्यु, 10 जना बेपत्ता, सेनाको हेलिकप्टर मार्फत मेलम्ची आजनाका 47 कामदारको सकुशल उद्धार।
वर्षेनी बाढी पहिरोको नियति भोग्दै सिन्धुपाल्चोक, भौगोलिक बनावट कमजोर रहेको विज्ञको तर्क, राहत बाँडेर हिँड्नुभन्दा दीर्घकालीन समाधान खोज्न सुझाव।
रोकिएका सबै परीक्षा साउनबाट सुरु गर्ने लोक सेवा आयोगको तयारी, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव ल्याउने समस्या।
अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिन बीच जेनेभा भेटवार्ता, नेटो समूहको चेतावनीलाई बेवास्ता गर्दै चिनिया युद्धक विमानहरू ताइवान प्रवेश।
र नेपालले चीनमा आयोजना हुने एसियन कप छनौटको तेस्रो चरण खेल्ने, युरोकप फुटबलमा फिनल्यान्ड र रुस बेसको खेल जारी।
नमस्ते, म दीपा श्री निरौला। जिउनु सब क्वालिटी लाइफ, नियो क्वालिटी लाइफ। मैले के भने अलि बुझ्नु भएन हो? बुझाउँछु। क्वालिटी जीवन जिउनको लागि घरमा सामानहरू पनि क्वालिटीकै राख्नु पर्छ। नियोको उत्कृष्ट वाटर प्युरिफायर, जसबाट यहाँहरूले पाउनुहुनेछ शुद्ध पिउने पानी सधैँभरि। नियोको चिम्नी, जसले भान्सालाई बनाउँछ धुवा र खार रहित सधैँभरि। पर्खिनुहोस्, अझै बाँकी छ। नियोको सोलर वाटर हिटर, जसबाट यहाँहरूले पाउनुहुनेछ तातो पानी सधैँभरि। जीवन सहज र उत्कृष्ट बन्छ सधैँभरि नियोले। नियो, क्वालिटी लिने।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न क्षेत्रमा क्षति पुर्याउन थालेको छ। 3 दिनदेखि लगातार परिरहेको भारी वर्षासँगैको बाढी र पहिरोले आज 5 जनाको मृत्यु भएको छ। त्यसै गरी 10 जना बेपत्ता भएका छन् भने 6 जना घाइते भएका छन्। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 2 जनाको मृत्यु भएको छ भने 6 जना बेपत्ता भएका छन्। यस्तै पाल्पा र कास्कीमा 1-1 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हेलम्बुमा मात्रै 900 घर विस्थापित भएका छन्। प्राधिकरणले पछिल्लो 24 घण्टामा देशका 24 स्थानमा पहिरो र 4 स्थानमा बाढी गएको बताएको छ। पाल्पा, स्याङ्जा, तनहुँ, कास्की, रोल्पा, अर्घाखाँची, धादिङ, रसुवा, मकवानपुर, गुल्मी, नवलप्रासी पूर्व र बझाङका विभिन्न स्थानमा पहिरो गएको बताएको छ।
सबैभन्दा धेरै बाढी पहिरो जाने जिल्लाका रूपमा सिन्धुपाल्चोक छ। सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा बाढी र पहिरो गइरहँदा त्यहाँका जनताले वर्षेनी दुःख पाइरहेका छन्। कहिले माङमा र राम्चेको सीमा क्षेत्रमा पर्ने जुरेको पहिरो त कहिले भोटेको सिक्को बाढीले 12 बिसे जुगल र भोटेकोसीलाई प्रभाव पारेको प्रभाव सिन्धुपाल्चोकवासीका लागि नियति नै बन्न पुगिरहेको छ। वर्षौँ पछि आउने बाढी पहिरोले त्यहाँका बासिन्दा पानी पर्ने बित्तिकै झस्किरहन्छन्। सिन्धुपाल्चोकमा धनजनको क्षति वर्षेनी भए पनि यसको चिन्ता केवल असार साउनको झरीमा स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म व्यक्त हुन्छ, तर दीर्घकालीन प्रयास भने नभएको विज्ञहरू बताउँछन्। वास्तवमा किन यहाँ यसरी बाढी पहिरो गइरहन्छ त? पहिरोविद सुबोध ढकाल।
अब सिन्धुपाल्चोकमा चाहिँ विशेष गरी यो हुनुको कारणमा चाहिँ एउटा सिन्धुपाल्चोकको भूबनोट चाहिँ कस्तो छ भने धेरैजसो ठाउँमा चाहिँ पहिलाको पुरानो पहिरोहरू, ठुल्ठुला पहिरोहरूमा चाहिँ बस्तीहरू बसेका छन् होइन। अनि त्यो कारणले गर्दाखेरि तपाईँको बस्तीको नजिकै पहिरो, पहिला गएको पहिरोमा चाहिँ फेरि पहिरो जाने सम्भावना बढी हुन्छ। पहिला गएको ठुला पहिरोमा फेरि सानसानो पहिरो अथवा त्यो भनौँ त्यही भूभागभित्र चाहिँ पहिरो जाने सम्भावना बढी हुने कारणले गर्दाखेरि पहिरोको एउटा समस्या हो भने, अर्को भनेको भूकम्पको कारणले पनि गोर्खा भूकम्प जुन थियो त्यसले पनि यो एरियामा चाहिँ धेरै नै चिराहरू पारेको, खाडलहरू बनाएको, जमिनलाई हल्लाएको, थर्काएको होइन, यस्तो खालको समाचार त्यस्तो बनाएको र आकाशबाट पानी धेरै पर्दाखेरि चाहिँ पानी सट्टै चाहिँ तपाईँको तल छिरेर चाहिँ जमिनलाई चाहिँ गलाइदिने अनि गलाएर चाहिँ आफैसँग लिएर हिँड्ने होइन, यस्तो प्रकृतिको जमिनहरू चाहिँ त्यहाँ भएको कारणले गर्दाखेरि हामीले चाहिँ त्यहाँ चाहिँ बढी समस्या चाहिँ देख्ने गरेको चाहिँ त्यो हो। तर यसमा अलिकति जोड्न परेको के छ भने धेरै पहिलाको जमानाको चाहिँ कुनै बेलाको चाहिँ जुन यो ग्लफ भनेर हामीले जुन भन्छौँ भनेको हिम नदी अथवा हिम तालहरू फुटेर अनि त्यसले ल्याएको बाढीले चाहिँ जति घेग्रानहरू ल्याए त्यसमा पनि कति ठाउँमा चाहिँ बस्तीहरू बसेको छ, त्यसले गर्दाखेरि पनि यहाँ चाहिँ बढी समस्या चाहिँ देखिने गरेको छ।
अब यसको दीर्घकालीन समाधान चाहिँ किन हुँदैन? हामी जहिले पनि असार साउन लागेपछि जब बाढी पहिरो जान थाल्छ अनि मात्रै सिन्धुपाल्चोकलाई सम्झिन्छौँ।
अब यो त्यही त विडम्बना यही नै छ खासमा चाहिँ। कुरा चाहिँ के हुन्छ भन्दाखेरि जस्तो अहिलेकै घटना हेर्ने हो भने सिन्धुपाल्चोकको बस्ती तपाईँले हेर्नु भने जुन नदीको एकदमै नजिकै छ, 3-4 वर्ष अथवा 4-5 वर्ष अगाडिको जुन फ्लड प्लेन अथवा चाहिँ हामीले चाहिँ टेरेस भनेर भन्छौँ अथवा बगर भन्छौँ, त्यो बगरमा नै गएर बसेको छ, एकदमै नजिक छ र तपाईँको लेभल हेर्ने पनि लगलग उस्तै खालको छ र बर्खामा बाढी आउँछ भनेर हामीलाई थाहा छ। र एउटा समस्या चाहिँ हामीले के देखिरहेछ भने उपल्लो तट र तल्लो तटको बिचमा चाहिँ एउटा समन्वय को हिसाबले चाहिँ हामीले काम गर्नुपर्ने हो, त्यो चाहिँ देखिँदैन र उपल्लो तटमा चाहिँ पहिरो जाने र त्यो पहिरोले खोला थुन्ने अनि तलतिर चाहिँ बाढीको चाहिँ इन्टेन्सिटी अलिकति बढ्ने त्यो क्रम चाहिँ हाम्रो नेपालको धेरै ठाउँमा छ र अहिले पनि हाम्रो सिन्धुपाल्चोकमा त्यस्तै देखियो। त्यस कारणले यो चाहिँ के हुन्छ भने तल्लो तटमा हामीले काम गऱ्यौँ, माथिल्लो तटमा यसको कनेक्सन हामीले हेरेनौँ भने चाहिँ हामीलाई समस्या चाहिँ के हुन्छ भन्दाखेरि त्यो अहिले भएको जस्तो डिजास्टर जुन हुन्छ माथि चाहिँ पहिरो गएर थुनिने र त्यसपछि खोलिएपछि तल धेरै ठुलो बाढी आउने त्यो समस्याबाट चाहिँ हामी पार पाउनु चाहिँ गाह्रो हुन्छ जस्तो चाहिँ लाग्छ।
यस्तै हामीले भूगर्भ तथा वातावरणविद प्राध्यापक डाक्टर दण्डपाणी अधिकारीलाई सिन्धुपाल्चोकमा हुने बाढी पहिरोको क्षतिमा मानवीय क्रियाकलाप कतिको दोषी छ भनेर सोधेका छौँ।
खोलाको किनारमा गएर घर बनाइदिन्छन् मान्छेहरू, उसलाई सजिलो भयो, त्यहाँ ढलसहित खोलामा हाल्न सजिलो भयो, बाटोको आधारमा बनाउन पाइयो, त्यो हिसाब किताबले भू उपयोग नीति मान्छेहरूले लागू गरेको छैन, फलो गरेको छैन। तपाईँले नक्सामै हेर्नुभयो आज मेलम्जीमै भने पनि बगरमा गएर घर बनाए भने खोलो त पस्छ, एउटा कुरो त्यो। अर्को कुरो यति भद्रगोलसँग बाटो खनेका छन्, डोजर लगाइदिएका छन्, कोमल भूभागमा डोजर लगाइदिएपछि के हुन्छ त भन्दा भत्किन सजिलो हुन्छ, त्यस कारणले बाटो बनाउने आदि इत्यादि पनि त्यो भू उपयोग नीति अन्तर्गत नपरेको कारणले मानवीय गतिविधि दोस्रो त्यो भयो। अर्को रुख काटिएको छ, विविध किसिमले त्यो कमजोर बनाइएको छ भूभाग, अर्को कुरो त्यो पनि होला।
वर्षै पछि पहिरो जान्छ, बाढी आउँछ होइन, अब बस्ती स्थानान्तरणको कुरा पनि आइरहन्छ होइन, तर जहिले पनि यो बाढी पहिरो आउन थालेपछि मात्र यो कुरामा चेत आउँछ फेरि।
सबैलाई थाहा छ कि नेपाल यस्तो ठाउँ हो, त्यहाँ माथि सिन्धुपाल्चोक यस्तो छ, अनि मुगु यस्तो छ, दार्चुला यस्तो छ, गजाङ यस्तो छ, धेरै ठाउँका कुराहरू धेरै भन्न सकिन्छ, त्यो थाहा छ, तर थाहा हुँदाहुँदै गर्दैनौँ, अवज्ञा गर्छौँ हामी, अनि जब विपद पर्छ त्यसपछि चिच्याउन थाल्छौँ, कराउन थाल्छौँ, राहतका कुरा गर्छौँ, हेलिकप्टरमा जान्छौँ, विविध कुरा गर्छौँ, यसको कुनै अर्थ छैन। दिगो रूपमा यसलाई समाधान गर्ने हो र क्षति कम गराउने हो भने पूर्व तयारी हुनुपर्छ, त्यसको लागि पहिला बुझ्नु पर्यो, टेरेन बुझ्नु पर्यो, कहाँ के कस्तो गतिविधि हुनसक्छ त्यो बुझेर त्यो अनुसारका पूर्व तयारी गरियो भने प्रतिकारेमा यत्रो विधिको दौडधुप र यति धेरै खर्च गर्नु पर्दैन।
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फँसेका मेलम्ची खानेपानी आयोजनाका 47 कामदारलाई सेनाले सकुशल उद्धार गरेको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरूलाई उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभयो। उनीहरूलाई धुलिखेली अस्पतालमा राखिएको छ। बाढीले कामदार बस्ने लेबर क्याम्प बगाएको थियो, त्यहाँ हेड बक्स निर्माण गरिरहेका कामदार बसिरहेका थिए। खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार नदी डाइभर्सन गर्ने संरचनामा बाढीले क्षति पुर्याएको छ।
नेपाली सेनाको मुख्यालयले 77 जिल्लामा रहेका आफ्ना जनशक्तिको एक तिहाई फौज विपद व्यवस्थापन र प्रतिकारका लागि खटिने सिलसिलामा तैनात अवस्थामा रहन निर्देशन दिएको छ। विपद व्यवस्थापनका सिलसिलामा कसैले पनि केन्द्रको आदेश पर्खनु नपर्ने तथा स्वत परिचालन हुने गरी पूर्व निर्देशन भइसकेको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्ल पौडेलले जानकारी दिनुभयो। विपद प्रतिकारका लागि सञ्चालन गर्ने सन्दर्भमा सेनाका हवाई साधन पनि इटहरी, काठमाडौँ र सुर्खेतमा पूर्व तयारी अवस्थामा राखिएको जानकारी दिइएको छ। जनशक्ति खटाउँदा सकेसम्म कोरोना भाइरस विरुद्धको खोप लगाएकालाई प्राथमिकता दिन पनि भनिएको छ।
विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको मेलम्चीको स्थिति असामान्य र असाधारण रहेको बताउनु भएको छ। आज बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि उहाँले क्षतिको लेखाजोखा गर्न सकिने अवस्था नरहेको बताउनु भएको छ। पीडितलाई सहयोग पुर्याउने सम्बन्धमा सबैबाट सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो। यसबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले पनि प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ।
प्रधानमन्त्री तथा केपी शर्मा ओलीले बाढी पहिरो पीडितका लागि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा राष्ट्रिय परिषदको व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोक लगायतका जिल्लामा बाढी पहिरोमा परि पीडित हुनेको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको हो। गइरातिदेखि परिरहेको पानीका कारण आएको बाढी र पहिरोले मुलुकका विभिन्न जिल्लामा क्षति गरिरहेको बेला प्रधानमन्त्री ओलीको अध्यक्षतामा परिषदको बैठक बसेको हो। बैठकमा हालको स्थितिबारे समीक्षा भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्व प्रकाश सर्यालले जानकारी दिनुभयो। बैठकमा बाढी पहिरोमा परि मृत्यु हुनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना प्रकट गरिएको छ। उद्धारमा खटिने सेना प्रहरी र स्वयंसेवकलाई धन्यवाद प्रधानमन्त्रीले दिनुभएको बताइएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषदमा सरकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधान सेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत सदस्य रहन्छन्।
बाढी पहिरो प्रभावित परिवारले अस्थायी आवासका लागि 50,000 रुपियाँ राहत पाउने भएका छन्। दुई किस्ता 25,000 गरी स्थानीय तह मार्फत सो रकम प्रभावित परिवारलाई उपलब्ध गराउने तयारी गरिएको छ। आज गृहमन्त्रीको नेतृत्वमा भएको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार, राहत वितरण र पुनस्थापना गर्ने निर्णय गरेको हो। राहत वितरणका लागि विभिन्न मापदण्ड निर्धारण गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिनुभयो। उहाँका अनुसार सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लाका प्रभावित परिवारले सो राहत पाउने भएका छन्। त्यहाँ खाद्य सामग्री, टेन्ट लगायतका अरू आवश्यक व्यवस्था तुरन्त गर्ने र जोखिममा परेकालाई राहत उद्धार गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकमा बेपत्ता भएकालाई खोजी तथा उद्धार कार्य जारी राख्दै स्थानीय सरकारद्वारा राहत उपलब्ध गराउने निर्णय भएको छ। बैठकले प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि 2078, मनसुन पूर्व तयारी तथा प्रतिकार योजना 2078 र विपद व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि 2078 स्वीकृत गरेको छ।
त्यस्तै बागमती प्रदेश विपद व्यवस्थापन तथा उद्धार निर्देशक समितिको बैठकले प्रदेशको बाढी पहिरोबाट प्रभावित परिवारको उद्धार, उपचार र राहत कोषको लागि 10 करोड रुपियाँ माग गरेको छ। आज बसेको बैठकमा 13 जिल्लाका लागि रकम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा यथाशीघ्र उपलब्ध गराइदिन माग गर्ने निर्णय भएको हो। समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले हिजो राति प्रदेशको सिन्धुपाल्चोक जिल्लामा गएको बाढीबाट भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्नुभएको छ। उहाँले प्रदेश सरकारको तर्फबाट पीडित परिवारलाई तत्काल खाद्यान्न सामग्री हरू जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गर्न निर्देशनसहित रकम उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ए हरिबहादुर, मैले आफूले चाहिने तरकारी किने, पैसा कति भयो ल भन त?
आलु, टमाटर, प्याज जम्मा 237 रुपियाँ।
लु, 1000 रुपियाँको नोट छ, 237 रुपियाँ काटेर बाँकी पैसा फेरि देऊ मलाई।
ए मदन बहादुर, यहाँ त नगद चल्दैन है, विद्युतीय भुक्तानी मात्रै हो। तिम्रो नोट नकल हो कि सकल हो, कसरी छुट्याउने? 1000 नोटबाट 237 रुपियाँ घटाऊ, फेरि क्यालकुलेटर थिच्यो अनि त्यो फिर्ता दिन खुद्रा रकम कहाँबाट खोज्ने? यस्तो भलाद्री मान्छे भएर पनि त्यस्तो नगदको झन्झटी कारोबार गर्ने हो? जवाना कहाँबाट कहाँ पैसा?
ए हरिबहादुर, तिमी साँच्चै विद्युतीय भुक्तानी लिन्छौ भने?
हेर मदन बहादुर, सानिमा बैङ्कको क्युआर कोड अचेल, धेरैजनाले तरकारीको पैसा सोझै क्युआर कोडबाट तिर्नुहुन्छ, मलाई नगदको झन्झटै छैन, सोझै मेरो सानिमा बैङ्कको खातामा जम्मा हुन्छ अनि मेरो मोबाइलमा ट्याङ ट्याङ पैसा आयो भनेर मेसेज पनि आउँछ।
सानिमा सजिलो ई ब्याङ्किङ एपबाट भुक्तानी गर्नुहोस्,
नगद कारोबारको झन्झटबाट मुक्त हुनुहोस्।
बाल श्रमको प्रयोग गर्नु अपराध हो। 14 वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि श्रममा लगाउनु र 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन कानुनले निषेधित र दण्डनीय बनाएको छ। कसैले कानुन विपरीत बाल श्रम गराएको थाहा भएमा बालबालिका खोजतलास सेवा 104 तथा बाल हेल्पलाइन सेवा 1098 खबर गरौँ।
नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदद्वारा बाल हितमा जारी सन्देश।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा सञ्चार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
असार 25 गतेसम्म कर तिर्न आग्रह गर्दै सरकारले सूचना जारी गरेको छ। आन्तरिक राजस्व विभागले आज एक सूचना जारी गरी कर दाखिला गर्ने समय असार 25 तोकेको हो। विभागले 77 साल चैत्र र वैशाख महिनाको मासिक तथा चैत्र वैशाख महिनाको दुई मासिक अवधिको मूल्य वृद्धि कर विवरण र कर दाखिला असार 25 गतेसम्म गर्न सकिने जनाएको छ। 77 चैत्र र 78 वैशाखमा बुझाउनु पर्ने अन्तशुल्क विवरण तथा त्यस अनुसारको अन्तशुल्क दाखिला गर्ने लगायतका कर बुझाउन समय तोकिएको हो। 77 चैत्र र चैत्र 78 वैशाख महिनाको बुझाउनु पर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद 25 असार 78 थप भएको विभागले जनाएको छ। सर्वोच्च अदालतले हिजो सरकारले आर्थिक ऐन 2077 दफा 19 बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो।
कोभिड 19 रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएसँगै रोकिएको लोकसेवा आयोगको परीक्षा अझै अन्यलमा छ। तर आयोगले अहिलेसम्म परीक्षाबारे केही निर्णय लिन सकेको छैन, जसले गर्दा करिब 4 लाख परीक्षार्थी अन्यलमा छन्। परीक्षाको निकास तत्काल निकाल्नुपर्ने उनीहरूको माग छ। आयोगले रोकिएका परीक्षा साउनबाट सुरु गर्ने तयारी गरेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो।
नेपालमा आज 2828 कोरोना संक्रमित थपिएका छन्। पछिल्लो 24 घण्टामा देशभर 13,022 परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। यी अवधिमा 3,082 संक्रमणमुक्त भएका छन् भने 52 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कोरोना संक्रमित रहेका जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, रूपन्देही, कैलाली, मोरङ, दाङ, धनुषा, सुर्खेत र चितवन हुन्। पछिल्लो समय कोरोनाको परीक्षण दर घटेसँगै 500+ सक्रिय संक्रमित रहेको जिल्लाको संख्या 43 झरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आयोजित कोभिड 19 प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर कृष्ण पौडेलले पछिल्लो 14 दिनमा संक्रमण बढेका जिल्लाहरूको विवरण प्रस्तुत गर्नुभयो।
पछिल्ला 14 दिनमा नेपालका यी विभिन्न जिल्लाहरूमा तुलनात्मक रूपमा संक्रमण पहिलेको भन्दा थोरै बढेको देखिन्छ। विशेष गरी प्रदेश नम्बर 1 को उदयपुर, 5 थर, 13 थुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम, पश्चिम दैलेख र सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा तुलनात्मक रूपमा पछिल्ला 14 दिनमा संक्रमितहरूको संख्या बढेको छ भने अन्य बाँकी जिल्लाहरूमा संक्रमण क्रमशः ओह्रालो लाग्दै गएको देखिन्छ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरूको शव विदेशमै थुप्रिन थालेको छ। निषेधाज्ञाका कारण नियमित उडान नहुँदा शव ल्याउन समस्या भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डले निषेधाज्ञाको समयमा 32 शव नेपाल ल्याएको छ। नियमित उडान बन्द भएपछि चार्टर उडान मार्फत विदेशमा अलपत्र परेको शव ल्याइएको बोर्डका निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार कुवेत, कतार र बहराइन लगायतका देशबाट शव ल्याइएको हो। मलेसिया र साउदी अरबबाट भने शव ल्याउन बाँकी छ। नियमित उडान सञ्चालन भए लगत्तै शव नेपाल ल्याउने तयारी भइरहेको छ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो छाडेर पार्टी एकताको पक्षमा लाग्न शीर्ष नेतालाई आह्वान गर्नुभएको छ। स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नयाँ दिल्ली जानुअघि एक वक्तव्य जारी गर्दै उहाँले अहङ्कार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत फुटबाट जोगाउन तथा पार्टी एकताबद्ध पार्न सबै नेता कार्यकर्तालाई आह्वान गर्नुभयो। जनताको चाहना र अपेक्षा विपरीत अनेकौँ गलत प्रवृत्तिहरूका कारण पार्टी जीवनमा यतिखेर गम्भीर सङ्कट उत्पन्न भएको छ। नेता खनालद्वारा जारी वक्तव्यमा भनिएको छ, पार्टीलाई फुटतर्फ धकल्ने होइन, धैर्य र संयमताका साथ एकता जोगाउने प्रयत्न गर्छौँ भने मात्रै हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौँ। त्यसैले टुटफुट र विभाजन होइन, एकता गर्ने गराउने कार्यमा अघि बढौँ, म सबैमा आह्वान गर्न चाहन्छु। त्यसअघि आफूलाई भेट्न अस्पतालमै पुगेका पार्टीका महासचिव ईश्वर पोखरेललाई उहाँले पार्टीलाई एकताबद्ध गराउन आग्रह गर्नुभएको थियो। आज दिउँसो 12:30 उहाँ उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्सि शुक्रबार विश्वासको मत लिने हुनुभएको छ। नियुक्त भएको 30 दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार असार 4 गते मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको त्यो गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो। विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा हिजो नै दर्ता भइसकेको छ। विश्वासको मत प्राप्त गरेपछि मन्त्रीहरूको कार्य विभाजन र बजेटमाथिको छलफल अघि बढाउने तयारी मुख्यमन्त्री पोखरेलले गर्नुभएको छ।
बझाङ जिल्ला नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका बोर्ड सदस्य मिश्र रोकाएको निधन भएको छ। खप्तड छान्ना गाउँपालिका पाँच माझे गाउँ घर भएका रोकाएको निधन भएको हो। सुरुमा उहाँलाई कोरोना पोजिटिभ देखिएको थियो। रोकाएको कोरोना नेगेटिभ भएको तिन दिन नबित्दै निधन भएको छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
युरो 2020 फुटबल टुर्नामेन्टको मजा लिनुहोस्।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंसार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। वर्षा रोकिएसँगै अविरल निरन्तर बढ्दै गएको नारायणी नदीको बहाव घट्न सुरु गरेको छ। दिउँसो 2 बजेदेखि 4 बजेसम्म 4,12,000 क्युसेट प्रति सेकेन्ड मापन गरिएको बहाव, साँझ 5 बजे भने 4,08,000 मापन भएको छ।
पश्चिम नवलप्रासीमा 4 सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ। अविरल वर्षाका कारण जिल्लाका विभिन्न भूभागहरू डुबानमा पर्ने र बाढी पहिरोको समेत जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसी सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको हो।
लमजुङमा रातभरि खोलामा फँसेका 7 उद्धार गरिएको छ। मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फँसेका मध्य नेपाल नगरपालिका 7 राता माताका 7 आज दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो। मङ्गलबार दिउँसो खेत रोपाई गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि आउन नसकेर रातभर खोलाको बीचमै रोकिएका थिए।
पर्वत स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका 9 बाढीले बगाएको छ। सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका 5 घर र पर्वतको बिहादी गाउँपालिका 6 शालिग्रामको 1 घर बाढीले बगाएको हो।
सडक माथिबाट पहिरो खस्ता अवरुद्ध बनेको जय पृथ्वी राजमार्ग 2 दिनपछि सञ्चालनमा आएको छ। बैतडीको खोटपेदेखि बझाङको चैनपुर जोड्ने राजमार्गको पुर्चौटी नगरपालिका 6 स्थित ढोला मोडमा सडक माथिबाट पहिरो खस्ता सोमबार रातिदेखि अवरुद्ध बनेको सडक आज दिउँसो 2 बजेपछि सञ्चालनमा आएको हो।
मौसमविदहरूले अझै 1-2 दिन बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सचेतता अपनाउन आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशका थोरै स्थानमा आज भोलि धेरै भारी वर्षा हुने सम्भावना छ। महाशाखाका मौसमविद मीन कुमार अर्यालका अनुसार अहिले गण्डकीमा सबैभन्दा धेरै वर्षा भइरहेको छ।
गोर्खामा ठोट नेरी खोलाले बगाएर हिजो बेपत्ता भएका गोविन्द चौधरीको शव आज भेटिएको छ। आरुघाट गाउँपालिका 2 ठोडेनी स्थित ठोट नेरी तर्ने क्रममा बेपत्ता भएका बर्दिया राजापुर नगरपालिका वडा नम्बर 7 चौधरीको शव मान्द्रे थोकमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो।
सप्तरीमा आज बलान नदीले बगाएर 1 मृत्यु भएको छ। बलान बिहुल गाउँपालिका 4 वेल्हीका कृष्णदेव भण्डारीका 15 छोरा सन्तोष भण्डारीलाई नदीले बगाएको थियो।
बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट 1 वृद्धको मृत्यु भएको छ। बर्दियाको बासगढीका 78 नरेश्वर सापकोटाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अमिश कुमार थापाले जानकारी दिनुभयो। आज दिउँसो च्याउ खोज्न जङ्गलतिर गएका 2 मध्ये उनलाई हात्तीले आक्रमण गरेको थियो।
धनुषामा 4 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा 50 वर्षीय पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार जनकपुर उपमहानगरपालिका 22 बस बिटिकी 1 4 वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा त्यही ठाउँ बस्ने 50 वर्षीय छेदु मण्डललाई पक्राउ गरिएको छ। बालिकाको उपचार भइरहेको छ। आरोपीलाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विद्यालय पुननिर्माणमा खटिएका इन्जिनियर र सब इन्जिनियरहरूले काम रोकेर विरोध सुरु गरेका छन्। असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुननिर्माणमा खटिएका प्राविधिकहरूले विरोध सुरु गरेका हुन्।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बहुप्रतीक्षित भेटवार्ता शुरू भएको छ। स्विजरल्याण्डको जेनेभामा दुई राष्ट्रपतिबीच केबेर अघि भेटवार्ता शुरू भएको हो। दुवैजनालाई स्विजरल्याण्डका राष्ट्रपति गाई पार्मे लिनले स्वागत गर्दै वार्ता दुवै पक्षको हितका लागि फलदायक होस् भन्ने शुभकामना दिनुभएको थियो। बाइडेन राष्ट्रपति बनेपछि पहिलो पटक भएको भेटमा तिक्ततापूर्ण सम्बन्धका बीच दुई मुलुकका राष्ट्रप्रमुखले हात मिलाएका थिए। बाइडेन पुटिन बीच घण्टौं लामो वार्ता हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पछिल्लो समय रुसभित्र पुटिनले आफ्ना विपक्षलाई दबाउन अप्नाएको तरिका र बाहिर पनि आफ्नो प्रभाव बढाउन उहाँले लिनुभएको नीतिका कारण अमेरिका रुसको सम्बन्ध चिसिएको छ। त्यही कारण पनि बाइडेन र पुटिन बीचको भेटवार्तालाई विश्वभरबाटै चासोका साथ हेरिएको छ।
चिनिया जनमुक्ति सेनाका 2 दर्जनभरि उद्योग विमानहरू ताइवानको हवाई क्षेत्रमा पुनः प्रवेश गरेका छन्। चिनका 28 उद्योग विमानहरू आफ्नो हवाई क्षेत्रमा बिना अनुमति घुसेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। ती विमानहरू परमाणु हतियार सम्पन्न विमानहरू भएको मन्त्रालयले जनाएको छ। अमेरिकासहित विभिन्न राष्ट्र आबद्ध नेटो समूहले चिनिया खतराको विषयमा सजग रहनुपर्ने बताएकै भोलिपल्ट चिनिया विमानहरू ताइवान पुगेका हुन्। नेटोले चिनलाई प्रणालीलाई नै चुनौती दिने खतरा भएको बताएको थियो। यसअघि G7 राष्ट्रका नेताहरूले पनि ताइवानलाई समर्थन जनाउँदै ताइवानको सीमा क्षेत्रमा चिनले विवाद निम्त्याउने घटनाक्रम अगाडि बढाउन नहुने बताएको थियो। तर चिनले आफ्नो क्षेत्र भएको दावी गर्ने ताइवानसँग कुनै राष्ट्रले सहमति तथा छलफल गर्न नहुने बताउँदै आएको छ। चिनले ताइवानको विषयमा हस्तक्षेप नगर्न सङ्केत गर्दै युद्धक विमानहरू ताइवान पठाएको आशंका गरिएको छ।
नेपाल परिवेशमा अब खेल समाचार।
नेपाली राष्ट्रिय फुटबल टोलीले चिनमा आयोजना हुने एसियन कप 2023 छनौटको तेस्रो चरण खेल्ने भएको छ। चिन र कतारले विश्वकप छनौट तथा एसियन कपमा स्थान बनाएसँगै समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाएको एसियाली फुटबल महासङ्घ एएफसीले जनाएको छ। एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै एसियन कप छनौटको तेस्रो चरणमा स्थान बनाएको हो। यसअघि छनौटको चौथो स्थानमा रहेको टिमले प्लेअफ खेल्नु पर्ने नियम रहेको थियो। अब छनौटको पाँचौँ स्थानमा रहेको टिमले प्लेअफ खेल्नेछ। प्लेअफमा चाइनिज ताइपेई, इन्डोनेसिया, कम्बोडिया र गुआमले प्रतिस्पर्धा गर्नेछन्। प्लेअफका शीर्ष दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन्।
युरोकप फुटबलमा अहिले समूह बीका फिनल्यान्ड र रुसबीच प्रतिस्पर्धा भइरहेको छ। जारी खेलमा रुसले 1 गोलको अग्रता लिएको छ। रुसले खेलको पहिलो हाफमा ए मिरानचुकको गोलबाट अग्रता लिएको हो। खेलमा अहिले 82 मिनटको खेल चलिरहेको छ। फिनल्यान्ड आज दोस्रो जितको खोजीमा रहँदा रुस पहिलो जित निकाल्ने ध्याउन्नमा छ। फिनल्यान्डले यसअघि डेनमार्कलाई 1-0 हराएको थियो भने रुसले बेल्जियमसँग 3-0 नमिठो हार चाखेको थियो। आज हुने अर्को खेलमा राति 10:15 टर्की र वेल्स भेट्नेछन्। समूह एका यी दुई टोली आज पहिलो जितको खोजीमा हुनेछन्। आज राति हुने अन्तिम खेलमा इटाली र स्विजरल्याण्ड आम्ने सामने हुनेछन्। यो खेल राति 12:45 सुरु हुनेछ। इटली लगातार दोस्रो जित निकाल्दै अर्को चरणमा पुग्ने योजनाका साथ मैदानमा उत्रनेछ भने स्विजरल्याण्ड पनि इटलीको चुनौती पार गर्ने ध्याउन्नमा हुनेछ।
र इङ्ग्लिस प्रिमियर लिग फुटबलको आगामी सिजनको खेल तालिका सार्वजनिक भएको छ। प्रिमियर लिगले आज सन् 2021-22 खेल तालिका सार्वजनिक गरेको हो। प्रिमियर लिगको नयाँ सिजन अगस्त 14 सुरु हुनेछ। सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन 10 खेल हुनेछन्। साबिक विजेता म्यान्चेस्टर सिटीले टोटनहमसँग उसैको मैदानमा खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ।
हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
आज देशभर बाढी पहिरोका कारण 5 जनाको मृत्यु, 10 जना बेपत्ता। सेनाको हेलिकप्टर मार्फत मेलम्ची आयोजनाका 47 कामदारको सकुशल उद्धार।
वर्षेनी बाढी पहिरोको नियति भोग्दै सिन्धुपाल्चोक। भौगोलिक बनावट कमजोर रहेको विज्ञको तर्क, राहत बाँडेर हिँड्नु भन्दा दीर्घकालीन समाधान खोज्न सुझाव।
रोकिएका सबै परीक्षा साउनबाट सुरु गर्ने लोकसेवा आयोगको तयारी। वैदेशिक रोजगारीमा मृत्यु भएका नेपालीहरूको शव ल्याउने मुस्किल।
अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिन बीच जेनेभामा भेटवार्ता सुरु। नेटो समूहको चेतावनीलाई बेवास्ता गर्दै चिनिया युद्धक विमानहरू ताइवान प्रवेश।
र नेपालले चीनमा आयोजना हुने एसियन कप छनौटको तेस्रो चरण खेल्ने। युरोकप फुटबलमा फिनल्यान्ड र रुस बीचको खेल जारी।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। जगत र नवीन बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।